सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, पश्चिम एशियामा देखिएको तनावको असर सबैतिर देखिन थालेको छ। कच्चा तेलमा भएको मूल्य वृद्धिका कारण धेरै मुलुकहरूमा यसको प्रभाव परिरहेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले उत्पादन रूहानीको क्षेत्रमा पनि महँगिँदै जाँदा जसको असर चाहिँ मानिसको दैनिक जनजीवनमा समेत पर्न थालेको छ। यस्तो अवस्थामा सरकारले कसरी सहजीकरण गर्दैछ? मूल्य वृद्धि हुन नदिन के कस्ता योजनाहरू छन्? आपूर्ति व्यवस्थालाई सहज बनाउन मन्त्रालयले सकिरहेको छ या छैन भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौं। यसको लागि हामीसँग हुनुहुन्छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। प्रदीप, स्वागत छ कार्यक्रममा।
नमस्कार, स्वागत, धन्यवाद।
अहिले पश्चिम एसियामा देखिएको तनावको कारण यसको असर नेपालमा पनि परेको छ। यो असरलाई कम गर्न, व्यवस्थित गर्न र यहाँको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि मन्त्रालयले कसरी भूमिका खेल्दैछ बताइदिनु न।
अब यो आपूर्ति श्रृंखलामा मध्य पूर्वमा भइरहेको युद्धको असर देखिँदैछ, अझै यसको गम्भीरता बढ़िरहेको छ भनेर भन्न सकिन्छ। के हुँदो रहेछ भने कति बेला यसकाले घटनाहरू घट्छन्, अब युद्ध जस्तो विषय अनि विपद जस्तो विषय, महामारी जस्तो विषय पहिला त अनुमान लगाउन सकिँदैन। यसको चाहिँ असर पर्दै जाँदा यसको व्यवस्थापन पनि सँगसँगै अगाडि बढाउनु पर्ने, व्यवस्थापनका विधिहरू अवलम्बन गर्नुपर्ने हुन्छ। अहिले यति बेला अब चाहिँ विश्व स्तरमा नै यसले चाहिँ तरङ्ग ल्याएको छ। हेर्नुहोस्, खास गरी मध्य पूर्वको यो हर्मुजको घाँटी भन्छ, यसलाई जल डमहरू पनि भन्दो रहेछ, जहाँबाट त्यो इरानमा भएको चाहिँ तेलको उत्पादित तेलको चाहिँ ढुवानी हुने ठाउँ हर्मुजको घाँटीमा डिस्टर्बेन्स छ। त्यहाँबाट चाहिँ धेरै जसो र मानव विश्वकै 20% जति तेल त्यहाँबाट ढुवानी हुनेमा अहिले चाहिँ डिस्टर्ब भएको हुनाले, अब एउटा पेट्रोलियम पदार्थ डिस्टर्ब हुँदाखेरि यसको इम्प्याक्ट फेरि धेरै कुरामा पर्ने रहेछ होइन। अब यो नट ओन्ली यो जमिनबाट चल्ने साधन मात्रै होइन, एयरवेजहरू पनि डिस्टर्ब छ अहिले अरबमा जाने आउने होइन, यो लगायतको विषयले गर्दाखेरि त्यो मार्गबाट आउने अरू खाद्यान्नको विषय पनि र तेलको विषय पनि अहिले चाहिँ अवरुद्ध भएको हुनाले नेपालमा समेत यसको असर देखिन थाल्यो।
हजुर,
अब यहाँलाई के बताऊ भने अब हामी इन्डियामा निर्भर छौँ पेट्रोलियम पदार्थको हकमा, अनि इन्डियाको 90% क्रुड आयल पनि त्यही बाटो भएर आउनुपर्ने र 60% एलपीजी ग्यास पनि त्यही बाटोबाट आउनुपर्ने भन्ने विवरण देखिँदो रहेछ। हामी निर्वाचनको तत्काल अगाडि पनि अब यो निर्वाचन पनि नबिचलियोस् अनि बजारमा पनि उपभोक्ताले मार खेप्न नपरोस् भनेर चाहिँ यो कसरी यसलाई मिटिगेट गर्ने, कसरी यसलाई यसको असर न्यूनीकरण गर्ने भनेर पटक पटक हामी बसेका पनि थियौँ। अहिले त्यो बसाइ अहिले पनि निरन्तर छ। अब यदि युद्ध लम्बिँदै जाने हो भने अरू उपायहरू पनि अवलम्बन गर्नुपर्ने, हामीले कन्जम्सन घटाउनु पर्ने, यसको उपभोग घटाउनु पर्ने, पेट्रोलियम पदार्थको उपभोग घटाउनु पर्ने तर्फ पनि अब चाहिँ छलफल अगाडि बढेको छ, निर्णय त भइसकेको छैन। अब कतै जोर बिजोर लगायतका चाहिँ विकल्प अप्नाउनु पर्ने हो कि भन्ने, मैले यो खास गरी सवारी साधनको हकमा भने, जहाँसम्म खाद्यान्न खाने तेल यिनीहरूको विषय छ, अब पुरानो स्टकमा हाम्रो व्यवसायहरूले कतै खराबी गर्नुभएको छ कि भनेर हेर्ने भनेको अनुगमनको बाटो हो, तर सधैँ अब व्यवसायलाई मात्रै हामीले चाहिँ दोष लगाएर उम्कने ठाउँ पनि छैन। उहाँहरूले पुरानो स्टक सकिएर नयाँ किन्दाखेरि यदि बिक्री मूल्य नै बढेर आएको भने त फेरि उहाँहरूको चाहिँ भनौँ न क्षमता उहाँहरूकोमा पनि त्यो सीमित रहँदैन, अन्तर्राष्ट्रिय प्रभाव राष्ट्रिय बजारमा परेको भन्नुपर्ने हुन्छ। त्यस कारणले अब हामीले गर्न सक्ने भनेको एउटा अब नागरिक दायित्वको हिसाबले हामीले कन्जम्सन कसरी घटाएर जाने, उपभोग कसरी घटाउने, हाम्रै राष्ट्रिय उत्पादनका विषयहरूलाई बढीभन्दा बढी उपभोग गरेर जाने विषय हुनसक्छ। अर्को चाहिँ अब वैकल्पिक मार्ग रुटहरू, जस्तै अब हामीले इन्डियाबाट अरब हुँदै ल्याएका चिजहरू कन्जम गरिरहेको थियौँ भने त्यो बाहेक अरू के विकल्प हुनसक्छ भनेर चाहिँ राष्ट्रिय हिसाबले अथवा कूटनैतिक हिसाबले पनि हामीले वैकल्पिक मार्गहरूको पनि तयारी गर्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ।
यहाँले यो भन्दै गर्दाखेरि बजारमा महँगी बढ्न शुरू भइसक्यो, पेट्रोलियम पदार्थको अभावका कुराहरू पनि आइरहेका, किनभने मैले ग्यासको कुरा जोड्न खोजेको होइन, यो अलिकति चाहिँ सर्टेज भइसकेको अवस्था, कमी भइसकेको, किनभने आधा सिलिन्डर वितरण भइरहेको छ, आपूर्तिमा कमी भएर हो या यस्तो किसिमको त्रास हुन सक्छ भनेर उपभोक्ताहरूले बढी खरिद गरेर राख्नु कारणले हो के छ?
यहाँले उठाउनुभएका दुवै कारण हुन् भन्ने लाग्छ मलाई। एउटा त हामी सबैमा हुन्छ होला, हाम्रो जस्तो मुलुकमा जो भूपरिवेष्टित छ, हामीले चाहिँ एकैतर्फ परनिर्भर छौँ, त्यो हिसाबले अब आउँदैन कि एक महिना दुई महिना लम्बिन्छ कि भन्ने हिसाबले पनि जोसँग एकभन्दा बढी सिलिन्डर थियो त्यो चाहिँ भर्नेतर्फ चाहिँ लाग्नुभयो, म आफै भए पनि भर्थेँ होला, एउटा त्यो विषय भयो। अर्को चाहिँ होइन, हाम्रो आएको चिजलाई पनि वितरणमा अलिकति समस्या छ कि हामी पुरै, हाम्रो इकोनोमी त पुरै औपचारिक छैन, कहाँ कति भनेर डेटाबेस पनि राम्रो छैन, डिजिटल हिसाबले पनि हामी त्यति सशक्त छैनौँ, त्यो हिसाबले पनि अब हामीले चाहिँ बजारमा यति नै छ है, आजको दिनमा यति नै छ भने ठ्याक्कै अब चाहिँ अनुमान गर्न नसकिने अवस्थामा भएको हुनाले पनि अब यो आपूर्तिको विषयलाई
होइन, आयल निगमले कति ल्यायो भन्ने कुरा त हुन्छ नि त, उसले मासिक रूपमा ल्याउने, दैनिक रूपमा ल्याउने, साप्ताहिक रूपमा ल्याउने जुन आपूर्ति गर्थ्यो नि त पेट्रोलियम पदार्थ ग्यासका कुराहरू, त्यो घट्दो क्रममा छ कि बढ्दो क्रममा छ या स्थिर छ?
यहाँले उठाउनु भएको चाहिँ ठ्याक्कै एमाउन्टमा भन्दाखेरि हाम्रो पाइपलाइनबाट आउने तेलहरू घटेको छैन भन्नुभएको छ आयल निगमको साथीहरूले होइन,
हजुर,
जुन चाहिँ साधन गएर ल्याउनेमा अलिकति त्यसको सप्लाई कम भएको छ, तर अब भारत सरकारले होइन हामीले त्यसरी अप्ठ्यारो पर्न दिँदैनौँ भनेर आश्वस्त पार्ने काम त भएको छ, हामी उतै निर्भर भएको हुनाले, तर कहिलेकाहीँ भारतीय बजारमा पनि भनेको बेलामा सप्लाई भइरहेको छैन भनेपछि नेपालमा फेरि डिस्टर्ब हुँदैन भन्ने कुरा भएन, त्यसो हुनाले मैले अहिले चाहिँ यहाँलाई भन्दाखेरि सप्लाई अलिकति दबावमा छ, कहिलेकाहीँ घटेर पनि आएको छ, यसरी भन्दा ठिक होला,
घटेर आएको छ
हजुर।
अब यो जस्तै ग्यासको कुरा मैले जोडेँ होइन, अहिले सबैभन्दा पहिला ग्यासकै कुरा गरौँ, ग्यासको अहिले सर्टेजका कुरा आइरहेका छन्, यद्यपि खाद्यान्नमा पनि महँगी भइरहेको, मूल्यवृद्धि भइरहेको कुरा आइरहँदाखेरि ज हामीसँग विद्युत छ भने वैकल्पिक उपाय अपनाउन सकिने कुराहरू पनि छन्, जस्तै वैकल्पिक उपाय अपनाउँदै गर्दाखेरि खाना पकाउँदाखेरि विद्युतको महसुल हामी कमी गर्न सकिने, यस्ता कुराहरू पनि हुन्छ, मन्त्रालय यतातिर किन पहल कदम चाल्दैन, समयमै गर्दाखेरि यो पनि सहज हुन्थ्यो होला नि।
कोभिडको चाहिँ महामारीको बखतमा पनि इन्डक्सनको बढी प्रयोग गर्ने भन्दा घर घरमा इन्डक्सन सप्लाई गरेर काउन्टरहरूमा राखेर होइन हाम्रा सरकारी कम्पनीहरू मार्फत बिक्री पनि गरेकै हो, अहिले पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको साल ट्रेडिङको काउन्टरमा इन्डक्सन उपलब्ध छ, अब यसको प्रचार प्रसार अलिक कम भयो कि भन्ने विषय हो, हामीले यसलाई हाम्रो विकल्प छ है, हाम्रो नेपालभित्रकै ऊर्जा प्रयोग गर्न सक्छौँ भन्ने लाइनमा मन्त्रालयले अथवा अरू मिडियाहरूले सबै पक्षबाट यो विषयलाई चाहिँ बढावा गर्नुपर्छ भन्ने लाग्छ। मैले मार्केट बुझेको पनि थिएँ, इन्डक्सनको बिक्री अहिले बढेको भन्ने पनि आएको छ, यो सुखद पक्ष हो, किनभने एउटा यो चाहिँ इन्डक्सन बढ्दै जाँदा ग्यासको कन्जम्सन कम हुने स्वाभाविक हुन्छ। अर्को यहाँले उठाउनु भएको अब यसरी कन्जम्सन गर्दाखेरि जस्तै इन्डक्सन इन्फ्रारेड यिनीहरू प्रयोग गर्दा अलिकति विद्युत बढी खपत हुन्छ, त्यसको लागि चाहिँ कसको लागि टार्गेट गरेर अलिकति सहुलियत दिन सकिन्छ भन्ने मानेमा अब प्राधिकरणले योभन्दा अगाडि 20 युनिटभन्दा कमको हकमा त शुल्क कमै राखेको छ होइन, सहुलियत दरै छ, तर अब त्योभन्दा बढी कन्जम्सन हुँदाखेरिको हकमा फेरि सरकारले निर्णय गरेर जान सक्छ।
यसमा मैले जोड्न खोजेको साँझ बिहान जति बेला बढी विद्युत खपत हुन्छ त्यति बेलाको त एउटा किसिमको, तर यस्तै अप्ठ्यारो पर्यो भने त जति बेला चाहिँ विद्युत कम खपत हुन्छ त्यो समयलाई चाहिँ मूल्य घटाएर पनि जो मान्छेहरू घरमै बस्छन् उहाँ दिउँसो पकाएर पनि खान सकिने यो स्थिति हुन्छ, यतातिर पनि सरकारले ध्यान दिने हो कि?
अब यो चाहिँ अब ऊर्जा मन्त्रालयसँगको समन्वयमा छलफल गरेर टुङ्ग्याउनु पर्ने विषय, सरकारले निर्णयमा पुग्नु पर्ने विषय हो, यहाँले राम्रै विषय उठाइदिनु भयो, यो गर्न नसकिने भन्ने छैन, किनभने हामी यदि असाध्यै गाह्रोमा पर्यौँ, भोलि सप्लाई नै आधा हुँदै गयो कम हुँदै गयो भने त सोच्नुपर्ने विषय यिनीहरू हुन्, सम्भवतः अब अहिलेसम्म धेरै त्यस्तो चाहिँ रोकिने नै अवस्था होइन भन्ने हिसाबले पनि हामी चलेका हौला, तर छलफल कुन लाइनमा भएको छ भने म अघि पनि भने कसरी पेट्रोलियम पदार्थको कम प्रयोग गर्ने, जस्तै अब बिदा दुई दिन दिएर अथवा जोर बिजोर चलाएर, यी सबै विकल्पमा छलफल चाहिँ भइरहेको छ।
हामीहरूले चाहिँ संकट पर्दाखेरि मात्र समाधान खोज्ने किसिमका कुराहरू गर्छौं, दीर्घकालीन समाधानका कुराहरू हामीले गर्न सक्दैनौं, किनभने योभन्दा अगाडि पनि नाकाबन्दी भयो, कोरोना भयो, यस्ता समस्या आउँदै गर्दाखेरि आपूर्ति अलिकति कम हुँदाखेरि यस्ता संकट आउँछन् भन्ने त राज्यलाई थाहा हुनुपर्ने हो। तर जति बेला समस्या पर्छ त्यति बेला मात्र हामी तात्छौं, राज्यलाई यो जति बेला पनि अठार पर्न सक्छ है, नागरिकलाई चाहिँ सेवा दिनु हाम्रो दायित्व भनेर यसै किसिमले चाहिँ सोचेर जान नसकेको हो।
अब यहाँले उठाउनु भएको म सुरुमा कुरा गरिरहेको थिएँ, यस्तो वार जस्तो विषय चाहिँ अनुमान गर्न सकिँदैन, तथापि यहाँले उठाउनु भएको छ नि संकट परेको बेला केले टार्छौँ त हामीले भन्ने सम्बन्धमा, यो खाद्यान्न मौजदात राख्ने, पेट्रोलियम पनि मौजदात राख्ने चाहिँ पूर्वाधारको निर्माण गर्नुपर्ने हो, हामी अलिक कमजोर छौँ यसमा, सात दिन दस दिनसम्मको चाहिँ स्टक हुन्छ, नभए आएन भने रोकिन्छ, भनेपछि यसको पनि हामीले चाहिँ तयारी गरेर अगाडि बढ्नुपर्छ। विगतमा पटक पटक कार्यक्रममा राख्ने प्रयास पनि भएको हो, अब फेरि सरकारले सोचला यो पेट्रोलियम पदार्थको मुद्दाको सम्बन्धमा, जहाँसम्म खाद्यान्न लगायतका विषयहरूको हकमा चाहिँ हामी सरकारी कम्पनीहरू मार्फत तीन महिनाको लागि पुग्ने हामीसँग स्टक छ भनेर दावी गर्छौँ। त्यसैले अब पुरै अनुमान आदि रोकिन्छ भन्ने खालको त अनुमान हुँदैन, तर परेका बखत के गर्ने भन्ने लाइनमा सरकारले तयारी चाहिँ गर्नुपर्छ।
सरकारसँग खाद्यान्न अथवा चाहिँ उपभोग्य वस्तुको मुद्दा छ भनिरहँदाखेरि बजारमा मूल्य वृद्धि सुरु हुन लागिसकेको छ, मूल्य वृद्धि त नियन्त्रण गर्नुपर्ने हो नि, किनभने अहिले पनि चाहिँ यातायातका सहरी साधनहरूमा चाहिँ ढुवानी मूल्य त बढेको छैन, सरकारले चाहिँ तोकेको छैन त्यो मूल्य, तर बजार अलि महँगाइसकेको छ।
हजुर, यस्तो छ, अब हामी कस्तो पर्यौँ भने नेपालीहरू उत्पादनमा कम जाँगर गर्ने, बसेर उपभोग चाहिँ धेरै खालको चिजहरू गर्ने, अनि अलि फ्यान्सी खालकै विदेशकै चिजहरू पनि प्रयोग गर्ने, त्यस्तो खालको आनुमानी भएका हामी भएको हुनाले अब कोभिडको बेलालाई फेरि स्मरण गरेर हेर्दाखेरि हामी गाउँ फर्क्यौँ, गाउँमा भएको जग्गाहरू बाँझोलाई पनि हामी चाहिँ खनजोत गऱ्यौँ, उत्पादन केही भए पनि बढ्यो, त्यो सन्दर्भलाई फेरि फ्ल्यासब्याक गरेर सम्झेर चाहिँ हामीले आफ्ना वरिपरिको जग्गाहरूलाई पनि अब अलिकति प्रयोग उत्पादनमा जोडेर चाहिँ प्रयोग गर्न पर्ने मैले देख्छु। यदि यसो गरिएन भने भोलिको दिनमा सीमा बन्द भयो अथवा यस्ता चाहिँ भनौँ न आपूर्ति श्रृङ्खला बिग्रने खालका घटनाहरू घट्यो भने हामी फेरि पटक पटक अप्ठ्यारोमा पर्ने सम्भावना छ। त्यसरी एउटा त यहाँले भने जस्तै अनुमान कसरी गर्ने, कतिको छिटो थाहा पाउने भन्ने विषयलाई, अब यो अर्थतन्त्रलाई डिजिटाइज गर्ने, सूचनालाई अलिकति कसिलो बनाउने विषयहरू महत्त्वपूर्ण छ भने, अर्कोतिर धेरै नै महत्त्वपूर्ण विषय चाहिँ हामीले आफ्नो उत्पादन बढाएर त्यसमा निर्भर हुने विषय हो।
हाम्रो उत्पादनको कुरा गर्नुभयो नि यहाँले, नेपालभित्रको उत्पादनले नेपालीहरूको चाहिँ जुन दैनिक उपभोग वस्तुहरू हुन् नि खाद्यान्न, त्यो धान्न सक्ने स्थिति छ कि छैन?
यो यहाँले भन्नुभयो, दुःखपूर्वक भन्नुपर्छ, हामीले चामलदेखि लिएर दालदेखि लिएर तेल धेरै हामीले चाहिँ आयात गरेर आउँछौँ, अहिले ठ्याक्कै डाटा त मेरो अगाडि छैन, अरबौंको चाहिँ उमा होइन भोल्युममा हामीले चाहिँ आयात गर्नुपर्ने अवस्था छ।
तर नेपालमा चामल त खाद्य नेपालीलाई पुग्छ भन्छन् नि, हामीले धान्न सक्ने स्थिति छ भन्ने तथ्याङ्कहरू पटक पटक आउने गरेका छन्, अन्य कुराहरू
पटक पटक आउँछ, यदि पूर्ण रूपमा त्यो चाहिँ खेतीपाती राम्रोसँग भएर अनि भण्डारण गरियो भने हो, कतिपय चामल हाम्रोबाट बाहिर पनि जान्छ, फेरि त्यो पनि भन्छु मैले, कतिपय चिज हामीले एक्सपोर्ट पनि गर्छौँ, नेपालीहरूले नेपाली चामल मात्रै खाएर बस्दैन नि त, अवस्था त्यो हो।
यहाँले बजारका कुरा उठाउनु भएको थियो, बजार अनुगमनको कुरो, दैनिक जसरी हाम्रो दैनिक जीवन चलेको थियो योभन्दा अगाडि, त्योभन्दा बढी चाहिँ पेट्रोलियम पदार्थको अथवा अन्य चिजहरूको आपूर्ति भइरहेको अवस्थामा यसलाई नियन्त्रण गर्नको लागि अनुगमनको पनि महत्वपूर्ण कुरा हो, तर त्यसलाई व्यवस्थित गर्नको लागि कसरी अगाडि बढ्नु भएको छ, किनभने यसै सधैँ थन्क्याउने जाने हो भने त समस्या उत्पन्न हुन सक्छ।
बजार अनुगमनलाई दुई किसिमले हेर्यौं, जुन जुन सामग्रीहरू जुन जसको जुन निकायको निगरानीमा छन् तिनीहरूलाई चाहिँ त्यो निकायहरूले बिदाको दिन समेत आफ्नो अफिस खोलेर त्यसपछि निगरानी बढाउनु पर्ने भन्ने हिसाबले अगाडि बढेकै हो। आय निगमले आफै पनि शरीक भएर आफ्नो काउन्टरबाट ग्यासहरू उपलब्ध गराउने काम पनि गरिरहेकै छ, तर यति मात्रै पनि समाधान हुँदो रहेछ कि, अब यो आउने चिजै आइदिएन, कम आइदियो, अनि हामी सारा जनताहरूमा नागरिकहरूमा चाहिँ यसको अविश्वासको कारणले मनोविज्ञानको कारणले होइन अलिकति भए पनि राख्नुपर्छ भन्ने विषय आउने बित्तिकै अनि सप्लाईमा त्यसको असर हुँदो रहेछ। सोही कारणले हामीले आधा सिलिन्डर भरेर चाहिँ डिस्ट्रिब्युट गर्ने विकल्पमा पनि गयौँ, त्यो त प्यालेट विकल्प थियो। यहाँले भन्नुभएको अब वाणिज्य विभागले गर्ने अनुगमन चाहिँ रोकिएको छैन, निरन्तर भइरहेछ। जहाँ जहाँ बढी गुनासो आएको छ, जहाँनिर चाहिँ अब भनौँ न थोक क्रेताहरूले व्यवसायहरूले जहाँ जहाँ राख्ने गर्नुभएको छ त्यसको वितरण कस्तो छ भन्ने बारेमा नि उहाँले क्लोजली हेर्नु भएको छ, व्यवसायहरूले पनि सहयोग गर्नुभएको छ। यो बेलामा उहाँहरूले कठिन बाटो बाटो पनि होइन अप्ठ्यारो हुने गरी पनि सामग्री ल्याएर देशवासीको लागि चाहिँ व्यवस्थापन गर्नु उहाँहरूको सराहनीय काम हो। यही बीचमा केही व्यवसायहरूले फेरि यही अप्ठ्यारोमा खेल्न खोज्ने अवस्था पनि आउन सक्छ, मान्छेको मन लोभी हो, त्यो हिसाबले पनि त्यो निगरानी कारवाही यो विषय अझै बाक्लो हुनुपर्छ भन्ने लाग्छ।
अनुगमनको नाममा अनुगमन मात्र भयो त होइन नि,
त्यस्तो भन्न मिल्दैन, किनभने निकायहरू नै छन् त्यहाँ, अब टिमहरू खटिरहनु भएको छ, अब देशभरि नै जिल्ला प्रशासन कार्यालय त्यहाँको स्थानीय तहलाई पनि अधिकार छ, मिडियाहरूले पनि अब चाहिँ अवेर गरिरहनु भएको छ, त्यो हुनाले केही नै भएको छैन भन्न मिल्दैन। यसलाई कतै अलिकति स्ल्याकनेस आएको भए कमजोरी छ भने सुधार गरेर जाने चाहिँ हो।
आपूर्ति र उद्योगको सम्बन्ध पनि जोडिएको हुन्छ, उद्योग धन्दाहरू कस्तो छ अहिलेको चाहिँ, चल्न सकेको छ कि छैन, जस्तै नेपालमा खाद्यान्न लगायतका अन्य कुराहरूसँग जोडिएका कुराहरू होइन, अन्य दैनिक उपभोग्यको कुराहरू पनि हुन्छन्, के असर परेको छ या अहिले सुचारू रूपमै छ?
अब असर पर्ने सम्भावना छ, किनकि सबैमा पेट्रोलियम पदार्थको कुनै न कुनै किसिमले कनेक्सन हुने रहेछ, ढुवानीदेखि लिएर सारा कुरामा, कुनै कुनैमा त पेट्रोकेमिकलै परेको हुन्छ होइन, त्यो हिसाबले उद्योगहरूमा लङ टर्म जाँदाखेरि उद्योगहरू पनि प्रभावित हुन्छन्। यहाँले उठाउनु भएको विषय हाम्रा उद्योगहरू भनेका सिमेन्ट उद्योग यिनै त एग्रो प्रोसेसिङ उद्योगहरू अनि केही फास्ट फुडका उद्योगहरू यिनै हुन्, यिनीहरू बन्द भएको अवस्था त छैन, बिस्तारै असर चाहिँ पर्न सक्ने सम्भावना छ।
यही मौकामा यहाँले के निर्माणसँग जोडिएका कुराहरू पनि गर्नुभयो नि, यो मूल्य वृद्धि हुन सक्ने संकेत गर्दै गर्दाखेरि अहिलेको अवस्थामा नागरिकहरूलाई सुरक्षित राख्नु, आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्नु प्रमुख कुरो हो, यो निर्माणको क्षेत्रमा वृद्धि हुने कुरा त एकातिर भए, त्यसलाई चाहिँ अलिक कम गरेर चाहिँ खाद्यान्न आपूर्तिका कुराहरू, दैनिक जनजीवन सञ्चालन गर्ने कुराहरू जो पेट्रोलियम पदार्थसँग जोडिएका हुन्छन् त्यतातिर पनि बढी ध्यान दिनुपर्छ भनेर केही सोच्नु भएको छ यहाँहरूले?
यसको लागि कूटनैतिक रूपमा भारतसँग, भारतले पनि वैकल्पिक रूटको खोजी गरिरहेको भन्ने मिडियामा आएको छ होइन, हामी चाहिँ भारतले गर्ने स्टक त्यहाँ उसले अप्नाउने रूट पछि हाम्रो चाहिँ भनौँ न त्यहाँ सप्लाई सुध्रने सम्भावना पनि हुन्छ, त्यो हिसाबले त नेपाल सरकार निरन्तर सम्पर्कमा छ। त्यो बाहेक यहाँले उठाउनु भएको अब निर्माण पनि अगाडि बढ्नुपर्ने, अझ यहाँ एउटा कुरा थप्छु मैले, विकास निर्माणको पनि यो पुँजीगत खर्च अलिकति पिकमा जाने टाइम अहिले, यति नै बेला यो डिस्टर्बेन्स भइरहँदाखेरि हामी उहाँहरूको लागि कसरी एस्योर गर्न सक्छौ? एकातिर दैनिक उपभोग्य इन्धनको विषय छ, अर्कोतिर विकास निर्माणमा हुने इन्धनको विषय छ, त्यस हिसाबले अब यो चाहिँ अलिक जटिल छ हेर्नुहोस् है। त्यसो हुनाले पनि अन्तर मन्त्रालय समन्वयदेखि लिएर नेपाल सरकारको अलिकति क्लोज नजिकबाट निगरानी अगाडि बढाएर व्यवस्थापन गर्दै अनि आपूर्ति प्रणालीलाई सुधार गर्दै जानुपर्ने देख्दछु।
दक्षिणतर्फ केही अप्ठ्यारो भएपछि हामीले उत्तरतर्फबाट पनि पेट्रोलियम पदार्थ ढुवानीका कुरा गरेका थियौँ, नेपाल सरकारले त्यो पहल गरेको थियो
हजुर,
अथवा चाइनाको कुरा गर्नु पर्छ,
अगाडि केही समय कुरो उठेको पनि हो, उताबाट चाहिँ सप्लाईको कुरा के हुन सक्छ भनेर तुलनात्मक रूपमा त हामी कठिन अवस्थामा हुन्छौँ। अब जस्तै भनौँ यहाँले उठाउनु भएको चाहिँ चाइना अथवा चीनतिरबाट आउँदाखेरिको अवस्थामा धेरै लामो पर्ने, लागत पनि बढी लाग्ने छँदैछ, पूर्वाधार नै त्यस्तो खालको छ, हाम्रो भूगोल पनि त्यस्तै छ, तर अब होइन इन्डियासँग पनि हामीले चाहिँ सक्दो छिटो यो समाधान गर्ने, त्यतिन्जेललाई चाइनाबाट के हुनसक्छ भन्दा चाहिँ विकल्पहरूमाथि छलफल हुनसक्छ र चाइनासँग पनि कूटनैतिक पहल हुन नसक्ने होइन, अब यो सन्तुलित सम्बन्धको विषय पनि भयो, इन्डिया र चाइनासँगको सन्तुलित सम्बन्धसँगै हाम्रो आपूर्तिलाई दुई तर्फबाटै व्यवस्थित गर्ने कुरा पनि यहाँले उठाउनु भएको ठिकै हो,
भन्नाले प्रयास भइरहेको हो कि अहिले रोकिएको छ?
अगाडि चाहिँ यही इस्युमा चाइनासँगको कुराकानी अगाडि बढेको त मलाई याद छैन।
हजुर, अब यी त भए आपूर्तिका कुराहरू होइन, अब यसलाई चाहिँ देशमा समस्या परेको बेला, संकट परेको बेला नागरिकहरू पनि सतर्क हुनुपर्छ
हजुर,
नागरिकहरूको भूमिका के देख्नु भएको छ यस्तो बेला त?
पहिलो कुरा त हामी चाहिँ अब यो विश्वले नै भोगिरहेको समस्या भावनाले नेपालले मात्रै हामीले मात्रै भोगिरहेको छैनौँ भन्ने कुरामा कन्भिन्स हुनु पर्यो। दोस्रो कुरा यो धेरै समस्याहरू तरेर पनि जान्छन्, यो चाहिँ पुरा नित्य हुने विषय नै होइन, अनित्य विषय हो। त्यो हुनाले पनि हामी संयमित हुनु पर्यो एकातिर, अर्कोतिर बजारमा हामी किनमेल गर्न जाँदाखेरि कतै भनौँ अनियमितता भइरहेछ अथवा मूल्यमा केही घटबड भइरहेछ, त्यसमा चाहिँ अलिकति जागरूकता आफूले पनि देखाउनु पर्यो किन यस्तो भइरहेछ अथवा कुन चिजहरू एभाइलेबल बढी छ, कुन चिजमा अलिक समस्या छ, हामी कुन चिज किन्दाखेरि ठिक हुन्छ, कति स्टक गर्दा ठिक हुन्छ, होइन, यी विषयहरूमा चाहिँ अलिक सजग हुनको लागि आग्रह पनि गर्न चाहन्छु। धेरै महत्त्वपूर्ण अर्को विषय चाहिँ हामीले विद्युतको प्रयोगलाई बढाएर लैजाउँ, किनभने नेपालको विद्युतको उत्पादन बढेर गएको छ, यसको खपत बढ्दाखेरि केही समस्या छैन। त्यो हुनाले इन्डक्सन खरिद गरेर बढीभन्दा बढी इन्डक्सन प्रयोग गर्नको लागि पनि म आग्रह गर्न चाहन्छु।
त्यसो भए सरकारले वैकल्पिक उपाय अपनाउनको लागि केही नयाँ किसिमका रणनीतिहरू पनि अपनाउँदै हो, उसो यहाँले चाहिँ एउटा
सबै कुराहरू छलफलमा छन्।
हजुर, एउटा त यहाँले चाहिँ विद्यालयका कुराहरू हुन् अथवा चाहिँ सार्वजनिक शहरी साधनका सञ्चालनका कुराहरू एउटा कुरा गर्नुभयो भने विद्युतका गर्दै गर्दाखेरि के तत्काल निर्णय हुने सम्भावना छ?
केही अब यो तुरुन्तै हटे बाहेक, यो समस्या तुरुन्तै हटे बाहेक केही न केही निर्णय हुन्छ।
जस्तै ग्यासकै कुरो पहिलो फेरि गरेँ मैले, ग्यासको अहिलेको स्थिति के हो?
ग्यासको अहिलेको अवस्था फोनहरू आइरहेकै छन्, समस्याहरू छ भन्ने पनि छ, तर तत्कालीन समाधान त आधा सिलिन्डरवालाले केही चाहिँ हल्का गराएको महसुस भएको छ।
खाद्यान्नमा समस्या छैन?
खाद्यान्नहरूमा थोरै मूल्य बढ्यो भन्ने चाहिँ मार्केटबाट सुनिएको छ, अभावै भयो भन्ने त छैन।
सर यहाँले मूल्य बढ्यो भन्नुभयो नि,
हजुर,
अहिले पेट्रोलियम पदार्थको हेर्दाखेरि 77-78 तुलनामा अझै पनि कमी छ, त्यति पुगेको छैन, त्यति बेलाको अवस्थासम्म चाहिँ अझै पनि छैन, तर त्यो बेलाको भन्दा अहिले महँगी बढिया छ। यहाँले के मूल्याङ्कन गर्नुभएको?
यहाँले भन्नुभएको ठिक हो, अस्तिको ताली हाम्रो आयल निगमबाट चाहिँ मूल्य समायोजन गर्दाखेरि केही रकम
हजुर
आयल निगमकै कोषबाट बिहोर्ने गरी धेरै नबढाइएको हो। अब फेरि त्यो रिभ्यू हुँदाखेरि बढ्न पनि सक्ने भयो, होइन, त्यो इङ्गित गरेँ मैले। अर्कोतिर यहाँले भने जस्तै पेट्रोलियम पदार्थ र ढुवानीले गर्ने असर एउटा भनेको, अर्को बिलिङ नै बाहिरबाट आउँदाखेरि हाई भएर आयो भने त्यो जस्टिफाई भयो भने मूल्य बढ्न पनि सक्छ। मूल्य बढ्ने कुरालाई मैले असाध्यै नायनास्तै गर्दैन, किनभने त्यसको कनेक्सनै विदेशसँग रह्यो भने चाहिँ बढ्न सक्छ। अब यहाँले उठाउनु भएको नेपालकै उत्पादन, नेपालमै भण्डारण भएको, नेपालमा स्टक भएको कुराको हकमा चाहिँ हामी निगरानी गरेर भए पनि त्यो मूल्यलाई चाहिँ एउटा स्थिर राख्ने प्रयास गर्नुपर्छ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले नागरिकहरू आत्तिएका छन्, खास गरेर जुन यो पश्चिम एसियामा तनाव देखिएको छ नि, त्यसले गर्दाखेरि अब के हुन्छ कस्तो हुन्छ भन्ने एक किसिमको चाहिँ कौतूहलता पनि छ। यो अवस्थामा एउटा राज्यको प्रमुख निकाय जुन आपूर्तिको व्यवस्थापन गर्ने मन्त्रालयमा हुनुहुन्छ यहाँहरू, होइन, के भन्नुहुन्छ नागरिकलाई छोटकरी बताइदिनु न?
मेरो आग्रह पुनः पनि यो चाहिँ समस्या, यो दबाव भनौँ न, यो हामी चाहिँ मनोवैज्ञानिक रूपमा पनि अलिक सुरक्षित भइरहेको अवस्था, यो समयको लागि हुनेवाला छैन। हामी पहिला जस्तै नाकाबन्दी अथवा कोभिड जस्तै अफेयर होला भन्ने किसिमले पनि नलिउँ, यो सामान्यीकरण भएर जाने, विश्व नेताहरू पनि शान्तिको लागि अग्रसर भएको कुरा भएको हुनाले हामीले के चिजहरू कन्जम्सन गर्दाखेरि हामी सुरक्षित हुन्छौँ, पेट्रोलियम पदार्थ कम उपयोग गरे पनि पुग्छ भन्ने लाइनबाट सोच्न चाहिँ सोचौँ। किनभने अब जापानतिर यी देशहरूमा पनि जब आन्दोलन हुन्छ अथवा अभाव हुन्छ त्यो बेलामा समयमित चाहिँ नागरिक नै हुन्छन्, हामी नेपालीहरू पनि समयमित हुन र अलिकति भनौँ न राष्ट्रलाई सहयोग गर्नको लागि यो विभिन्न तरिकाबाट सोच्नुपर्ने मैले देख्दछु। यसो भन्दैमा भोकै बसौँ भन्न खोजिएको पनि होइन, उपयुक्त विकल्पको प्रयोग गरौँ भन्न खोजिएको हो।
हुन्छ सर, समय दिनुभयो, यहाँलाई धन्यवाद,
धेरै धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक मित्र रामा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।